بسم الله الرحمن الرحيم. حدیث شریف کا مضمون چل رہا تھا کہ جب بندہ اپنی بہت ساری عبادتوں کو اللہ کے سامنے گنوائے گا اور اپنی تعریف کرے گا تو پھر اللہ سبحانہ و تعالی انسان کے بدن کے اعضاء کو اس کے خلاف گواہی کے لیے حکم دیں گے اور انسان کے بدن کے اعضاء اس کے خلاف گواہی دیں گے. وَذَلِكَ لِيُعْذِرَ مِن نَفْسِهِ, اس کا ایک مطلب یہ بتلایا گیا تھا کہ اللہ تعالیٰ جو بندوں سے سوال جواب کریں گے, انسان کے بدن کے اعضاء بولیں گے, یہ اس لیے کہ بندے کی بدعملی ثابت ہو جائے اور بندہ کوئی عذر نہ کر سکے. اسی طریقے سے بندوں کے عذاب, بندوں کو عذاب میں مبتلا کرنے کی ذمہ داری خود بندے کے اوپر ڈال سکے, گویا کہ بندے کی ذات ہی بندے کے خلاف عذاب کو ثابت کرنے کا ذریعہ بنے گی. وَذَلِكَ الْمُنَافِقُ, اور یہ تیسری قسم کے لوگ, تیسرا آدمی منافق ہوگا اور اس آدمی سے اللہ تعالی ناراض ہوں گے. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ کی حدیث اس سلسلے میں کہ میری امت میں سے جنت میں داخل ہوگا, یہ باب التوکل میں گزر چکی ہے. جی حضرت ابو امامہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ میں نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا کہ مجھ کو میرے رب نے وعدہ فرمایا ہے کہ میری امت میں سے 70,000 لوگوں کو اللہ تعالی جنت میں داخل فرمائیں گے. یہ 70,000 سے مراد بعض لوگوں نے خاص عدد مراد لیا ہے کہ 70,000 یعنی 70,000, گویا ان کو بلا حساب کتاب اللہ تعالی اول مرحلے میں جنت میں داخل کریں گے. اور بعض حضرات کہتے ہیں کہ 70,000 بول کر کے کثرت مراد ہے, بڑی تعداد مراد ہے. لا حساب علیہم ولا عذاب, ان کے لیے کوئی عذاب نہیں ہوگا, یعنی عذاب کی سختی نہیں ہوگی, اور کوئی حساب بھی نہیں ہوگا, حساب بھی نہیں اور عذاب بھی نہیں. پھر دوسری بات کیا ہے, ہر 1,000 کے ساتھ دوسرے 70,000, تو ایک تو 70,000 ہو گئے مخصوص, پھر ان میں سے 1,000 کے ساتھ دوسرے 70,000, یہ زائد مقدار آ گئی روایت کے اندر. پھر تیسری زائد مقدار کیا, 3 لپ بھر کر کے. دیکھو دنیا میں لپ اس کو کہتے ہیں, دونوں ہتھیلیاں ملا دو تو یہ جتنا بھر جاوے اس کو لپ کہا جائے گا, لیکن یہاں پر لپ ہے اللہ تعالی کا, من حسیات ربی, میرے رب کے لپوں میں سے. اور اللہ تعالی کی ذات جیسے بڑی, اس طریقے سے گویا کہ اللہ تعالیٰ کے لپ بھی بہت بڑے, اور اس کی حقیقی کیفیت ہم نہیں جان سکتے. مراد یہ ہے کہ اللہ تعالیٰ بہت بڑی مقدار کے اندر ان کے ساتھ مزید لوگوں کو جنت کے اندر दाखिल फरमाएंगे। गोया के इस रिवायत के अंदर अल्लाह के फजलो करम की बुनियाद पर जन्नत में जाने वालों की बहुत बड़ी मकदार का बयान है। जी सल्लल्लाहु अलैहि वसल्लम अब देखिए हजरत हसन बसरी रहमतुल्लाह अलैह हजरत उमर रदी अल्लाह ताला अन्हो के खिलाफत के जमाने के अंदर विलादत हुई इनकी, और 110 हिजरी के अंदर आपकी वफात हुई 88 साल के अंदर। रहे हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हो, तो हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हो सन 57 या सन 58 या सन 59 हिजरी के अंदर 78 साल की उम्र में आपकी वफात हुई। तो हजरत अबू हुरैरा की वफात हो रही है 78 साल की उम्र में, 59 या 58 या 57 साल की उम्र के अंदर। और हजरत हसन बसरी रदी रहमतुल्लाह अलैह की वफात हो रही है 88 साल की उम्र के अंदर, सन 110 के अंदर हजरत उमर की खिलाफत के आखिरी दिनों में। ये बतलाना ये है कि हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हो से हजरत हसन बसरी रहमतुल्लाह अलैह का सीमा नामुमकिन है, कि हजरत अबू हुरैरा से डायरेक्ट हजरत हसन बसरी ने हदीस सुनी हो ये मुमकिन नहीं है। हाँ, हजरत हसन बसरी को हजरत अली रदी अल्लाह ताला अन्हो से हदीस सुनने का मौका नसीब हुआ। कहना ये चाहते हैं कि ये सनद जो नकल की गई हजरत हसन हजरत अबू हुरैरा से नकल करते हैं, तो क्या सनद में कोई बीच में इनकिता है, कोई बीच में कोई शख्स नहीं है, इसलिए ये सनद जो है कमजोर है। इसीलिए उस पर हुक्म लगाया ला यसी व हाजल हदीस, ये हदीस इस सनद से सही नहीं है कि हजरत हसन ने हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हो से कोई रिवायत नहीं सुनी। लेकिन यही हदीस हजरत अबू जर गिफारी रदी अल्लाह ताला अन्हो से हजरत हसन बसरी रहमतुल्लाह अलैह ने सुनी है, और इसलिए ये अदम सेहत की बात सही नहीं है। दूसरी बात, खुद इमाम बुखारी रहमतुल्लाह अलैह ने 3 रिवायतें हजरत हसन बसरी रहमतुल्लाह अलैह से नकल की है, अन अबी हुरैरा, कि हजरत अबू हुरैरा से नकल करते हैं हजरत हसन बसरी, और इमाम बुखारी रहमतुल्लाह अलैह जैसे जलीलुल कदर मुहद्दिस का नकल करना ये इस बात की दलील है कि इस सनद के अंदर जो है कोई गड़बड़ी नहीं है। हदीस शरीफ ये है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, कयामत के दिन लोगों की 3 मरतबा पेशी होगी, यानी तमाम लोगों को अल्लाह ताला के बारगाह में 3 मरहलों में पेश किया जाएगा। उसमें से 2 मरतबा में तो बंदे गुनाह का इकरार करेंगे ही नहीं, 2 मरहले ऐसे गुजरेंगे कि बंदे गुनाह का इकरार ही नहीं करेंगे। तीसरी मरतबा के अंदर जब आजा गवाही देंगे तब बंदे इकरार करेंगे, वहां तक इकरार नहीं करेंगे। और ये तो दुनिया में भी रिवाज है कि पहली मरतबा पूछे, भाई तुमने ये शरारत की? मैंने कहा की। दूसरी मरतबा की क्या? तो थोड़ा कमजोर होके जवाब देगा, नहीं मैंने नहीं की। फिर तीसरी मरतबा दबा के पूछो तो धीरे धीरे इकरार करना शुरू करता है। तो 3 मरतबा बंदों की पेशी होगी, तो 2 मरतबा तो बंदे अपने गुनाह का इकरार करेंगे ही नहीं अल्लाह के सामने, اور تیسری مرتبہ میں پھر اعتراف کریں گے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ پہلی دو مرتبہ جو پیش کیا جائے گا تو اس میں تو بحث و مباحثہ ہوگا, جدال کے معنی جھگڑا نہیں, بحث و مباحثہ, اور عذر و معذرت ہی ہوگی. یعنی پہلی مرتبہ جب بندوں کو اللہ کے سامنے پیش کیا جائے گا, بندوں گناہ کیے اللہ ہم نے نہیں کیے, اللہ نبی نہیں آئے تھے ہمارے پاس, ما جانا من بشیر ولا نذیر, نبی نہیں آئے تھے ہمارے پاس, اس لیے ہمیں معلوم ہی نہیں گناہ کس کو کہتے ہیں اور ہم نے گناہ کیے ہی نہیں. ایک دوسری مرتبہ جب پیشی ہوگی تو بندے کیا کہیں گے, سہو اور نسیان کا عنوان لگائیں گے, اللہ کچھ ہو گیا تھا لیکن بھول سے, غلطی سے, مجبوری میں, اکراہ میں ہو گیا تھا. تو دو مرتبہ تو ایسا ہی ہوگا. بہرحال تیسری مرتبہ جس وقت پر نامے اعمال اڑیں گے اور لوگوں کے ہاتھوں میں آئیں گے تو کوئی اپنے دائنے ہاتھ سے لینے والا ہوگا اور کوئی بائیں ہاتھ سے لینے والا ہوگا. تو تیسری مرتبہ کے اندر بندے اقرار کریں گے, اور تیسری مرتبہ میں ان کا اقرار کیسے کریں گے, یا تو اعضا کی گواہی کی بنیاد پر, یا یہ کہ ملائکہ کی گواہی کی بنیاد پر کرامن کاتبین, یا یہ کہ اعمال نامے کی بنیاد کے اوپر تیسری مرتبہ میں بندہ جو ہے اقرار کرے گا اپنے گناہوں کا. اب یہ جو فرمائے نا کہ تطیر الصحف, تمام انسانوں کے اعمال نامے قیامت کے دن اللہ کے عرش کے نیچے جمع ہوں گے, انسانوں کے جناتوں کے, اور پھر ایک ہوا چلے گی اور یہ تمام کے تمام اعمال نامے ہواؤں میں اڑیں گے. اب پورا مجمع میدان محشر میں دیکھ رہا ہے ہمارے اعمال نامے اڑ اڑ کے آ رہے ہیں, اس وقت پر کوئی انسان کسی کو یاد نہیں کرے گا, یعنی نہ بیوی کو, نہ بچوں کو, نہ ماں باپ کو, نہ دوست کو. اس وقت ہر ایک کو یہ ٹینشن ہوگا کہ میرا اعمال نامہ میرے دائنے ہاتھ میں آتا ہے کہ میرے بائیں ہاتھ میں آتا ہے. تو جس کے دائنے ہاتھ میں اعمال نامہ اڑ کے آیا بس, فاما من اوتی کتابہ بیمینی فسوف یحاسب حسابا یسیرا وینقلب الی اہلہ مسرورا, اللہم اجعلنا منہم. اور بہت سے لوگوں کو اعمال نامہ بائیں ہاتھ میں ملے گا. کیا ہے آیت, واما من اوتی کتابہ بشمالی یا لیتنی لم اوت کتابیہ, کاش کے اعمال نامہ ملتا ہی نہیں. جیسے تمام کتابوں میں فیل ہوئے تو کیا کہ ریزلٹ نہیں ہوتا تو آج اچھا, لاک ڈاؤن رحمت ہے ہمارے لیے کہ امتحان ہی نہیں اور ریزلٹ ہی نہیں, اسی لیے کہ امتحان اور ریزلٹ ہوتا تو اللہ جانے کتنے لال آتے ہمارے کتابوں میں. تو اس دن بھی یہ انسان یہی آرزو کرے گا کہ مجھے اعمال نامہ نہ ملتا تو ہی اچھا ہوتا, یہ بائیں ہاتھ میں اعمال نامے والوں کا ہاتھ حال ہوگا. بہرحال جیسے ہی دائنے ہاتھ میں اعمال نامے پہنچے یا بائیں ہاتھ میں اعمال نامے پہنچے, اب بحث, عذر, مقدمہ ختم. اس لیے کہ فیصلہ ہو گیا, دائنے ہاتھ میں جن کو اعمال نامہ ملا وہ جنتی نیک لوگ, کامیاب لوگ, جن کو بائیں ہاتھ میں ملا وہ گناہ والے, جہنم والی پارٹی. فیصلہ ہو گیا, اب بحث و مباحثہ کا کوئی چکر نہیں رہا. چلو, صلی اللہ علیہ وسلم. مثل مد البصر, فَإِنَّ اللَّهَ يَعْلَمُ مَا تُخْفُونَ وَمَا تُعْلِنُونَ. किफ्फतिम वा फी किफ्फतिम। یہ حدیث بطاقہ کے نام سے مشہور روایت ہے، حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ میری امت کے ایک آدمی کو طلب کریں گے تمام مخلوق کے سامنے قیامت کے دن، رؤوس الخلائق پورے مجمع کے سامنے ایک بندے کو بلائیں گے اور اس کے سامنے 99 رجسٹر رکھ دیے جائیں گے، یعنی اس نے جو اعمال کیے پوری زندگی اور ملائکہ نے اس کو نوٹ کیے تو 99 دفتر رجسٹر اس کے سامنے رکھ دیے جائیں گے، ہر رجسٹر جہاں تک نظر پہنچے اتنا لمبا ہوگا، مد البصر جہاں تک نگاہ پہنچے اتنا بڑا رجسٹر، اندازہ لگاؤ یہ ملائکہ نے جو رجسٹر لکھے ہیں وہ کتنے بڑے بڑے ہوں گے، مد بصر تک کے 99 رجسٹر تیار ہوں گے، اس لیے کہ معاملہ کیا ہے، لا یغادر صغیرۃ ولا کبیرۃ الا احصاها ووجدوا ما عملوا حاضرا، چھوٹی بڑی ہر چیز اس میں لکھی ہوئی ہے، ظاہر بات ہے کہ انسان جتنے گناہ کرے جتنی برائی کرے بری باتیں بولے سب لکھی ہوئی، تو نگاہ پہنچے وہاں تک لمبے لمبے 99 رجسٹر گناہوں کے اس کے سامنے پیش ہوں گے کہ لے یہ تیرا اعمال نامہ، پھر اللہ تعالیٰ ارشاد فرمائیں گے ان رجسٹروں میں سے کسی گناہ کے بارے میں تو انکار کرتا ہے، بول سب گناہوں کے بارے میں اقرار ہے نا، کوئی بھی گناہ کا انکار تو نہیں ہے نا، تو بندہ کیا کہے گا، پھر اللہ دوسرا سوال کریں گے کیا میرے لکھنے والے نگران فرشتوں نے تجھ پر ظلم کیا ہے، یعنی یہ جو کرامن کاتبین وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ کرامن کاتبین تھے، انہوں نے کوئی ظلم تو نہیں کیا کہ تُو نے ایک گناہ نہیں کیا پھر بھی تیرے اعمال نامے میں لکھ دیا ہو، ایسا کوئی ظلم تو نہیں کیا ہے کہ اتنے بڑے بڑے چوپڑے ہو گئے، اس لیے کہ دنیا میں کیا ہوتا ہے کہ بھائی جو گناہ تم نے نہیں کیا وہ بھی زبردستی تمہارے نام پہ چڑھا دیے جاوے، تو کہا ایسا تو نہیں میرے فرشتوں نے ظلم تو نہیں کیا، بول بندے، تو بندہ اقرار کر کے کہے گا کہ فیقول لا اے میرے اللہ آپ کے فرشتوں نے کوئی ظلم نہیں کیا اور میں ان گناہوں میں سے کسی گناہ کا انکار بھی نہیں کرتا ہوں اے میرے رب، فیقول پھر اللہ تعالیٰ ارشاد فرمائیں گے افلک عذر، کیا تیرے لیے کوئی عذر ہے، عذر کا کیا مطلب، کہ تو کچھ کہنا چاہتا ہے گناہ کے بارے میں کہ اللہ بھول سے ہو گئے تھے، اے اللہ غلطی سے ہو گئے تھے، اے اللہ جہالت سے ہو گئے تھے، ایسا کوئی عذر ہے تیرا، اب اللہ کے سامنے بناوٹ تو ہو نہیں سکتی، قال لا یا ربی، بندہ کہے گا کہ نہیں میرے اللہ کوئی عذر نہیں ہے، فیقول بلا ان لک عندنا حسنا، اللہ تعالیٰ فرمائیں گے جی ہاں تیری ہمارے پاس ایک نیکی ہے، یعنی 99 دفتر اگر گناہ کے ہے تو کوئی بات نہیں ایک نیکی تیری ہمارے پاس ہے، کون سی نیکی، وَإِنَّهُ لَا ظُلْمَ عَلَيْكَ الْيَوْمَ، اور وہ یہ ہیں کہ آج تیرے اوپر کوئی ظلم نہیں ہے، آج تیرے اوپر کوئی ظلم نہیں ہے، کیا مطلب آج تیرے اوپر ظلم نہیں ہونے کا، کہ وہ تیری ایک چھوٹی سی نیکی جو چھوٹی سی پرچی پر لکھی ہوئی ہے لیکن وہ حقیقت کے اندر عظیم شان پرچی ہے، بہت اونچے مرتبے کی وہ پرچی ہے، اگر وہ پرچی چھوٹی سی ہم ایسے ہی چھوڑ دے رہے کہ کہاں 99 دفتر گناہوں کے اور کہاں وہ چھوٹی سی پرچی نکا ایک نیکی کی، تو کہا تیرے اوپر ظلم ہوگا، اسی لیے ہم ظلم نہیں کرنا چاہتے، بھلے تیرے 99 دفتر گناہ کے ہے لیکن ایک پرچی کے ذریعے سے آج ہم موازنہ ضرور کریں گے، छोड़ेंगे नहीं। यानी बाज मर्तबा क्या होता है कि चलो तेरा 10 लाख रुपया कर्जा है, अब वो आदमी बेचारा 1 रुपया लेके जमा कराने गया है कि 10 लाख कर्जे में 1 रुपया जमा ले लो, नहीं तो वो क्या कहता है, चल चल जा किसी फकीर को दे देना, 10 लाख रुपया कर्जा और 1 रुपया देने आया, शर्म नहीं आती। दुनिया में ये मामला होता है। अल्लाह ताला का मामला क्या कि तेरे 99 दफ्तर गुनाहों के और तू एक पर्ची छोटी सी लाया नेकी की, अगर हम इस पर्ची को दुनिया के उर्फ के मुताबिक फेंक दे के इसका क्या हैसियत, 99 दफ्तर देखो ना गुनाह के, तो कहा ये जुल्म होगा और हम जुल्म करना चाहते नहीं है। इसी तरह उसके अंदर ये बात भी है कि ए मेरे बंदे, तेरे अमाल में से बड़ा अमल या छोटा अमल, कोई भी अमल हम छोड़ना नहीं चाहते हैं, हर हर अमल का हम मुआजना और हिसाब करना चाहते हैं। इसीलिए कि अगर छोटा या बड़ा कोई भी अमल हम हिसाब के बगैर छोड़ देंगे तो जुल्म कहलाएगा और हम जुल्म करना चाहते नहीं हैं। और एक तीसरी बात इसमें यह भी कही जाती है कि अल्लाह के नाम वाले पर्चे के मुकाबले में कोई चीज भारी नहीं है। अगर अल्लाह के नाम से भी भारी कोई चीज होगी तो तुझ पर जुल्म होगा और उस जुल्म के पादाश के अंदर तू मारा जाएगा। फतुखरजु लहु फतुखरजु बिताकतन फीहा, तो एक छोटी सी पर्ची चिट्ठी निकाली जाएगी, उसमें लिखा होगा अशहदु अल्ला इलाहा इल्लल्लाह व अन्न मुहम्मदन अब्दुहु व रसूलुहु। बाद हजरात कहते हैं कि जिंदगी ने उसने अव्वल मर्तबा जब ये कलमा पढ़ा था तो वो लिखी हुई पर्ची होगी। और बाद हजरात कहते हैं कि जिंदगी का अव्वल मर्तबा नहीं, किसी भी मौके पर इखलास से एक मर्तबा कलीमे शहादत पढ़ा था, वो पर्ची में लिखा हुआ वो पर्ची लाई जाएगी। और फिर जो है फयकूल उहदुर वजनक, अल्लाह ताला फरमाते हैं कि जा तेरे वजन पर हाजिर हो जा और तेरे लिए जो तराजू है वहां जाकर के तुलवा ले। तो बंदा क्या कहेगा, ए मेरे रब, इतने सारे गुनाहों के दफ्तर के मुकाबले में एक छोटी सी पर्ची की क्या हकीकत है। यानी इस तरह वजन कराने का क्या फायदा, खुद बंदा नाउम्मीद होगा कि मेरे 99 गुनाहों के इतने बड़े बड़े रजिस्टर और एक नेकी की पर्ची क्या वजन कराने जाने का। वो तो तय है कि गुनाह ज्यादा होंगे और नेकी हल्की हो जाएगी, इसीलिए वजन वजन कराने की कोई जरूरत नहीं है। अल्लाह ताला फरमाते हैं कि तेरे ऊपर जुल्म नहीं होगा, जा वजन करा। फिर अल्लाह ताला फिर रिवायत में फरमाया कि तमाम के तमाम गुनाहों के दफ्तर एक पलड़े में रखे जाएंगे और वो कलिमे शहादत वाली पर्ची दूसरे पलड़े में रखी जाएगी। तो वो तमाम रजिस्टरों वाला पलड़ा हल्का हो जाएगा और पर्ची वाला पलड़ा भारी हो जाएगा और उसके लिए जन्नत का फैसला हो जाएगा। फला यस्कुलु मा इस्मिल्लाहि शैउन, अल्लाह ताला के नाम के साथ कोई भी चीज इतनी वजनदार कभी हो सकती नहीं। सबसे वजनदार चीज अल्लाह ताला का मुबारक नाम। जी हजरत आयशा रदी अल्लाह ताला अन्हा से मरवी है कि एक मर्तबा उनको जहन्नम की आग का ख्याल आया और वो रोने लगी। कैसी औरतें थी, जहन्नम का या तस्किरा जहन्नम ख्याल में आई और रोना आ गया। तो اچانک ان کو روتے ہوئے دیکھ کر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، عائشہ کس چیز نے تجھ کو رولایا، کیوں تو رو رہی ہے؟ تو حضرت عائشہ نے عرض کیا کہ میں نے جہنم کی آگ کا تذکرہ، مجھے یاد آ گئی جہنم کی آگ اور مجھے رونا آ گیا، کہہ دیا. پھر حضرت عائشہ پوچھ رہی ہے، کیا تم تمہارے گھر والوں کو قیامت کے دن یاد رکھو گے؟ یعنی گھر والوں کو قیامت کے دن یاد رکھو گے، اس لیے کہ ظاہر ہے کہ نبی کریم صلی اللہ علیہ وسلم اگر یاد رکھے اور حضور جو ہے ان کی فکر فرماوے اور شفاعت فرماوے تو یقیناً مغفرت ہو جائے گی اور جنت کا داخلہ ہو ہی جائے گا. اسی لیے حضرت عائشہ نے پوچھا کہ گھر والے یاد رہیں گے ایسے موقع پر؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ تین موقع ایسے ہوں گے کہ جس میں کوئی کسی کو یاد نہیں کرے گا، تین موقع پر کوئی کسی کو یاد نہیں کرے گا، یعنی خصوصی خیال نہیں کرے گا، خصوصیت سے یاد نہیں کرے گا. ورنہ نبی کریم صلی اللہ علیہ وسلم کی شفاعت عظمیٰ دیکھو، آپ ہی کی شفاعت کی برکت سے حساب کتاب شروع ہوگا، آپ مقام محمود کے اوپر ہوں گے اور آپ شفاعت عظمیٰ اور کبریٰ کے مقام پر ہوں گے اور اس سے تمام مخلوق کو فائدہ پہنچے گا. تو ایک عمومی شفاعت ہے، باقی خصوصی توجہ تین موقع پر کوئی کسی کی طرف نہیں دے گا. کون سے تین موقع؟ جب وزن کیے جائیں گے اعمال، یہاں تک کہ پتا چل جائے کہ نیکیوں کا پلڑا ہلکا رہتا ہے یا بھاری ہوتا ہے، یعنی جب انسان کے اعمال ترازو میں تولنے کے لیے رکھے جائیں گے تب جو ہے کوئی کسی کو یاد کرے گا نہیں، سب کی نظر پلڑے پر ہوگی کدھر جھکتا ہے، ادھر یا ادھر. نمبر دو، وَإِنَّ الْكِتَابِهِ نَيُقَالُ ہا امُقْرَؤُوا كِتَابِيَهْ، اور جس وقت کے اوپر اعمال ناموں کے بارے میں یہ کہا جائے گا آؤ اور یہ اعمال ناموں کو پڑھ لو، یعنی انسان قیامت کے دن سعادت مند ہوگا تو اپنے اعمال نامے کو خوشی خوشی لوگوں کو دکھاتے پھرے گا، ہا امُقْرَؤُوا كِتَابِيَهْ، ہا امُقْرَؤُوا كِتَابِيَهْ. اور شکی لوگ جو ہے اپنا عمل نامہ کسی کو دکھانے کے لیے تیار نہیں ہوں گے، یہاں تک کہ پتا چل جاوے کہ اس کا عمل نامہ دائنے ہاتھ میں آتا ہے یا بائیں ہاتھ میں آتا ہے یا پیٹھ کے پیچھے سے دیا جاتا ہے. وہی ہوا میں اڑیں گے وہ موقع کہ کہاں عمل نامہ آ کے گرتا ہے. دائنے ہاتھ میں آنا سعادت کی علامت، بائیں ہاتھ میں آنا شقاوت کی علامت، پیٹھ کے پیچھے آ کے گرنا انتہائی بدبختگی کی علامت ہوگی. تو کہ جس وقت اعمال نامے اڑ رہے ہوں گے اس وقت کوئی کسی کو یاد کرے گا نہیں. اور نمبر تین، پل صراط، جب جہنم پر بچھائی جائے گی، اس لیے کہ جہنم نیچے سے آواز لگا رہی ہوگی، دڑار رہی ہوگی، اور اس وقت کے اوپر ہر ایک کو پل صراط سے گزرنا ہوگا. وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا كَانَ عَلَىٰ رَبِّكَ حَتْمًا مَّقْضِيًّا، ہر ایک کو پل صراط سے لازمی گزرنا ہے. اب پھسل کے کٹ کے اندر گرتا ہے یا سلامتی سے پار ہو جاتا ہے، کا اس وقت پر کوئی کسی کو یاد کرے گا نہیں. یہ تین موقع گویا نبی کریم صلی اللہ علیہ وسلم ماں عائشہ رضی اللہ تعالی عنہا کو توجہ دلانا چاہتے تھے کہ عائشہ میری بیوی ہونا تم کو دھوکے میں نہ ڈالے، تم اپنے اعمال کی طرف متوجہ رہو، یہ مت سوچو کہ میری بیوی ہو اس لیے نجات ہو جائے گی، بلکہ تم اپنے اعمال کی بھی فکر کرو. یہ آپ جو ہے حضرت عائشہ رضی اللہ تعالی عنہا کو مزید نیک اعمال کی طرف توجہ دلوانا چاہتے تھے، مزید تو جیسے حضرت فاطمہ کو بھی فرمایا تھا نا حضور نے کہ فاطمہ اگر تمہارے اعمال کمزور ہوں گے تو تمہارا نسب یعنی میری بیٹی ہونا تم کو اڑا کے جنت میں نہیں لے جائے گا. یہ ہے نا اپنے گھر والوں کی تربیت کا انداز ہے کہ تو بڑے باپ کی بیٹی ہے، بڑے شوہر کی بیوی ہے، या बड़े बाप का बेटा है, इसलिए ये मत समझना कि तू सीधा ऐसे ही जन्नत में चला जाएगा, बल्कि तुम लोगों को आमाल की तरफ ज्यादा तवज्जुह देनी चाहिए। और दूसरी बात, रिवायतों के अंदर ये मजमून है, जैसे कि हजरत अनस वगैरह की, तो वहां ये है कि जिन हजरात को ये नाउम्मीदी लगती हो तो उनको उम्मीद दिलाने के लिए हुजूर ने फरमाया कि हाँ, मेरी शफात भी तुमको काम आएगी, मैं शफात करके जन्नत में तुमको ले जाऊंगा। जी बस इंसाफ के मामले में बड़ी अजीब व गरीब रिवायत है, इंसाफ की तरगीब के मामले में, और खास करके नौकर चाकर गुलाम बांदी उनके बारे में आदमी को कैसे मोहतात रहना चाहिए। हजरत आयशा रदी अल्लाह ताला अन्हा नकल करती है कि एक शख्स आए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने बैठ गए और अर्ज करने लगे, अल्लाह के रसूल, मेरे पास चंद गुलाम है। लगता ऐसा है कि गुलाम भी थे, बांदियां भी थी, लेकिन उन्होंने गुलाम का लफ्ज का तस्करा फरमाया, मेरे के पास चंद गुलाम चंद बांदियां हैं, ममलूक है। अब वो गुलाम बांदियां क्या करते हैं? मेरे सामने झूठ बोलते हैं, एक गुना। मेरे माल में खियानत करते हैं, दूसरा गुना। मेरी बात में नाफरमानी करते हैं, तीसरा गुना। यानी मेरे गुलाम मेरी बांदी तीन तीन तरह का कुसूर करते हैं, बराबर। अब वो जब कुसूर करते हैं, अश्तिमुहुम व अदरिबुहुम, मैं उनको बुरा भला कहता हूं और मैं उनकी पिटाई भी करता हूं। यानी गुलाम नौकर चाकर बांदी जब झूठ बोले, खियानत करे, नाफरमानी करे, तो मैं उनको बुरा भला भी कहता हूं और मैं पिटाई भी करता हूं। फकैफ अना मिनहुम, मेरे साथ उन सजाओं पर क्या सुलूक होगा। यानी अल्लाह ताला के यहां जो मैं इनको बुरा भला कहता हूं, मैं उनको सजा देता हूं, उस मामले में क्या सुलूक होगा मेरे साथ, क्या बर्ताव होगा अल्लाह के यहां मेरे साथ, यानी मुझे सजा होगी या अल्लाह मुझे माफ कर देंगे। देखो कितना डर, नौकरों के साथ जो सुलूक हो रहा है, नौकरों की गलतियों की बुनियाद पर हो रहा है, फिर भी सहाबा किराम डर रहे हैं कि कहीं हमारे इस सुलूक के ऊपर अल्लाह के यहां पकड़ तो ना हो जाए। मैं जो गुलामों को मारता हूं, गुलामों को बुरा भला कहता हूं, हालांकि वो गलतियां करते हैं, फिर भी का मेरी अल्लाह के यहां पकड़ तो नहीं होगी, अल्लाह के यहां मुझे सजा तो नहीं होगी। अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कितनी इंसाफ की बात फरमाई। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब कयामत का दिन होगा तो हिसाब किया जाएगा। काई का हिसाब होगा? गुलामों ने तेरे माल में जो खियानत की उसका, गुलामों ने जो तेरी नाफरमानी की उसका, गुलामों ने जो तेरे सामने झूठ बोला उसका, इसका हिसाब करेंगे अल्लाह। किस गुलाम ने कितनी नाफरमानी की, कितनी खियानत की, कितना झूठ बोला, बराबर। एक हिसाब हो गया। दूसरा हिसाब, वह इकाबु का इयाहुम, तूने जो उन गुलामों को सजा दी उसका भी हिसाब होगा। दोनों चीज का मुहासबा होगा। अब जब दोनों चीज का मुहासबा होगा तो नंबर एक, पहली हालत क्या, फ इन कान इकाबु का इयाहुम बिकदरी जुनूबिहिम कान कफाफन ला लक वला अलैका, अगर तेरा उनको सजा देना उनके गुनाहों के बकदर होगा तो बराबरी सराबरी हो गई, न तेरे ऊपर कोई गुनाह न तुझे कोई सजा, लालक तुझे सवाब भी नहीं और तेरे ऊपर कोई सजा भी नहीं। यानी हिसाब होगा, इनकी नाफरमानी, इनकी खियानत, इनका झूठ, उसका हिसाब करो। समझो कि वो 10 किलो है, और तूने जो उसको सजा दी, मारा बुरा भला का, वो भी 10 किलो है, बराबर बराबर है दोनों की मिकदार। तो क्या है, ला लक वला अलैका, तुझे सवाब भी नहीं और तेरे ऊपर कोई गुनाह भी नहीं। कफाफ किसको कहते हैं? कफाफ उस चीज को कहते हैं जो जरूरत और हाजत के बकदर हो। जैसे कि पूछा कि आपके सामने जितना खाना रखा हुआ है, कफाफ यानी मेरी जरूरत और हाजत के बकदर है, उसको कफाफ कहा जाता है। व इन कान इकाबुक इयाहुम दून ज़म्बिहिम कान फज़लन लका, और अगर तेरी सजा उनके गुनाहों से कम है तो ये तेरे लिए जाइद हक होगा, और अगर तेरी सजा उनको उनके गुनाहों से कम है तो ये जाइद हक होगा तेरे लिए। दूसरी हालत क्या, कि उनकी खियानत ज्यादा, उनकी नाफरमानी ज्यादा, उनका झूठ ज्यादा, और तूने जो उनको सजा दी बुरा भला कहा वो कम, वो क्या कम। तो अब क्या होगा, फजलन लक, फजलन लग का मतलब ये है कि अखलाकी कानून और आम आदत के एतबार से अभी तुझे कुछ उनसे लेना है, तुझे कुछ उनसे लेना है कि उनकी तरफ से गुना ज्यादा और तेरी सजा कम, तो उसके ऊपर अल्लाह सुबहानहु व ताला के यहां तुझे जो है जायद हक है। जायद हक का मतलब ये है कि अल्लाह ताला के यहां तू अजर और सवाब, और अल्लाह ताला तेरे सवाब में हुस्न पैदा करे, अच्छाई पैदा करे, तुझे अजर देवे, तुझे खूबी अता करे, इसका तो हकदार है कि उनकी गलती के मुकाबले में तेरी सजा कैसी है, कम है। इस वजह से तो फजल अरबी जबान के अंदर कहा जाता है वाजिब हक से जायद को फजल कहते हैं, कि भाई एक आदमी ने जितना काम किया इसको 100 रुपए देने चाहिए लेकिन आपने 150 दिए, इसका नाम है फजल, वाजिब हक से जायद मिकदार फजल। तो तेरी सजा कम उनके गुना ज्यादा, तो तेरा उनसे कुछ लेना निकलता है, गोया कि अब अल्लाह ताला तुझे मजीद अजर और सवाब देंगे या तेरे सवाब में अल्लाह ताला हुस्न पैदा कर देंगे। जी जहां से बाकी हो वहां से पढ़ो। जी तीसरी सूरत, दो सूरत हो गई, तीसरी सूरत, और अगर तेरी सजा उनको उनके गुनाहों से ज्यादा होगी, यानी उनके गुनाह कम और तेरी सजा ज्यादा। आम मतन दुनिया में यही होता है, आम मतन कि सेठ लोग नौकरों पर ज्यादतियां ज्यादा करते हैं, आका लोग गुलामों पर बांदियों पर ज्यादतियां ज्यादा करते हैं। तो कहा कि अगर तेरी सजा उनके ऊपर उनके गुनाह से ज्यादा है तो उनके लिए बदला दिया जाएगा, उनके लिए तुमसे इस ज्यादती का बदला लिया जाएगा। उख्तुस लहुम मिनकल फदलु, उनके लिए तुमसे उस ज्यादती का बदला दिया लिया जाएगा, यानी अल्लाह सुबहानहु व ताला की तरफ से हुक्म होगा कि तूने जितनी ज्यादती की थी अब गुलामों को बदला चुकाओ। और उस दिन बदला चुकाने की क्या शक्ल होगी, या तो नेकियां गुलामों को दे दो या एक गुनाह हो गुलामों के गुनाह अपने सर पर ले लो, यही तो तलाफी की शक्ल होगी। नेकी दे के तलाफी करो या गुनाह लेकर तलाफी करो, का ये तलाफी तुझे करनी पड़ेगी। जब ये आदमी ने सोचा तो आदमी ने सोचा कि ये तो बड़ा भारी मामला है, खास करके तीसरी शक्ल तो बहुत डेंजर है, पहली शक्ल तो चलो चल जावे, दूसरी शक्ल बहुत अच्छी और तीसरी शक्ल बहुत डेंजर कि उनके गुनाह कम और मेरी सजा ज्यादा, तो मुझे अल्लाह ताला के यहाँ उसका बदला देना पड़ेगा, गुलामों को भी नौकरों को भी। معلوم ہو کہ انسان اپنے ماتحتوں کے بارے میں بھی آزاد نہیں ہے کہ جیسا چاہے ان کے ساتھ سلوک کرے. ماتحتوں کے بارے میں بھی شریعت کے قانون کا پابند ہے, جو بھی ماتحت ہو, غلام ہو, نوکر چاکر ہو, باندی ہو, جو بھی ماتحت ہو, ان کے بارے میں بھی آدمی کو شریعت کی پابندی کرنی ہے, یعنی کہ جیسے چاہے ان پر ظلم اور زیادتی کرے. تو آدمی تو الگ ہو کر کے بیٹھ گیا, فتنہ ہر رجل, یعنی حضور کی ارشاد کا ایسا اثر ہوا اس کے اوپر, ایک طرف گوشے میں جا کر بیٹھ گیا. وجعل یحتف ویبکی, چلانے لگے اور رونے لگے, اللہ کیا ہوگا آخرت میں, کیا ہوگا میرا آخرت میں. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, کیا تو نے اللہ کا ارشاد نہیں پڑھا؟ وَنَدَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ, ہم قیامت کے دن انصاف کی ترازویں قائم کریں گے. فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا, کسی نفس پر ذرہ برابر بھی ظلم نہیں کیا جائے گا. وَإِن كَانَ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلْ أَتَيْنَا بِهَا وَكَفَى بِنَا حَاسِبِينَ, اگر ایک رائی کے دانے کے برابر بھی کوئی معاملہ ہوگا, ہم لائیں گے سب اس کو اور ہم کافی ہے حساب کرنے کے لیے. تو فقال الرجل, وہ آدمی کہنے لگا, اے اللہ کے رسول, میں اپنے لیے اور ان کے لیے اس سے بہتر کوئی چیز نہیں پاتا کہ میں ان کو اپنے آپ سے جدا کر دوں, یعنی ان غلاموں کو اپنی ذات سے اب جدا کر دوں, اس سے بہتر کوئی بات ہے ہی نہیں, تاکہ نہ ظلم ہوئے, نہ زیادتی ہوئے, نہ برابری, نہ کمی بیشی. یعنی غلام باندھی ہوئے تو کچھ ڈرنے کا نہیں, غلام باندھی ہوئے ہی نہیں تو پھر کوئی ٹینشن ہی نہیں کہ میں نے زیادتی کیا, انہوں نے زیادتی کیا, برابری ہوئی یا کیا ہوا کا حساب کس کو رکھنا پڑے جس کے پاس غلام باندھی ہوئے. غلام باندھیوں کو الگ ہی کر دو نا آج سے, تاکہ یہ جھنجھٹ ہی نہیں رہے. اور اب غلام باندھی کو اپنے پاس سے الگ کرنا ہو تو کیا کرنے کا؟ اشہدک انہم کلہم احرار, اے نبی کریم صلی اللہ علیہ وسلم, میں آپ کو گواہ بناتا ہوں کہ وہ میرے تمام غلام باندھی آزاد ہے, سب کو آزاد کر ڈالے. کتنا ان لوگوں کے اوپر آخرت کا ڈر ہوگا اندازہ لگاؤ. یہ کامل احتیاط اور کامل تقویٰ کی بات ہے. اور دنیاوی نقصان گوارا کیا آخرت کے نقصان سے بچنے کے واسطے, کہ بھلے دنیا میں سارے غلام باندھی آزاد ہو جاوے, کتنا بڑا مالی نقصان, لیکن یہ ہے کہ اللہ کے یہاں آخرت کے اندر نقصان نہیں ہونا چاہیے. بس انسان کو ہر معاملے میں یہ سوچنا چاہیے کہ دنیا کا نقصان گوارا ہے, آخرت کا نقصان ہونا نہیں چاہیے, یہ سب سے بڑی چیز ہے. اور غلام اور نوکر کے معاملات میں نزاکت کا اچھی طرح اندازہ لگا لو کہ ان کے بارے میں بھی اللہ تعالیٰ کے یہاں پوچھ گچھ ہوگی, حساب کتاب ہوگا اللہ تعالیٰ کے یہاں. چلو, قلت یا نبی اللہ, ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا سے منقول ہے کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو کسی نماز میں یہ دعا پڑھتے ہوئے سنا, فرض نفل کسی نماز میں میں نے حضور کو یہ دعا پڑھتے سنا. دیکھو نماز کے آخری قاعدے کے اندر کوئی بھی دعا آپ مانگ سکتے ہیں, اور اگر قرآن اور حدیث کے الفاظ سے دعا پڑھو تو بہت بہتر ہے, یا اس کے مشابہ پڑھو تو بہت اچھا ہے. کلام الناس والی دعا نہ کرے نماز کے اندر. نماز کے باہر تو ہر طرح کی دعا کر سکتے ہیں, لیکن نماز میں کلام الناس کے مشابہ دعا نہ کرے. جیسے کہ جمعرات کو طلبہ دعا کرے اللہم اطعمنی دجاجتن شویتن, تو اس طرح کی دعا نہ کرے نماز کے اندر. تو حضور کیا دعا کر رہے تھے؟ اللہم حاسبنی حسابا یسیرا, اے اللہ میرا آسان حساب فرمائیے. یہ بہت اچھی دعا ہے, لیکن اس پر اشکال پیدا ہوتا ہے کہ حضور کیوں آسانی کی دعا کر رہے. تو جواب نمبر ایک یہ ہے کہ تعلیم امت کے خاطر, उम्मत को तालीम देना है कि भाई अल्लाह ताला से हिसाब की आसानी की दुआ करो, अल्लाहुम्मा हासिबनी हिसाबई यसीरा। देखो इस तरह की जो दुआएं हदीस में आई है ना, जो बड़ी अहम दुआएं हैं कुरान में हदीस में, तो हम दिन रात में जो पांच फर्ज नमाज पढ़ते उसके साथ सुनन और नवाफिल पढ़ते हैं, और जो दूसरी नवाफिल है तहज्जुद, चाश, इशराक, अवाबीन, तहियतुल वुजू, तहियतुल मस्जिद, तो इन नमाजों के अंदर एक एक दुआ पढ़ने का मामूल बना लेने का, तो सब दुआओं की पाबंदी हो जाएगी। जैसे कि किसी नमाज में रब्बना आतिना फिद दुनिया, किसी नमाज के अंदर रब्बना ला तजअलना फितनतल कौमिज ज़ालिमीन, किसी में अल्लाहुम्मा हासिबनी हिसाबन यसीरा, किसी में अल्लाहुम्मा इन्नी अस्अलुका इल्मन नाफिया, तो ये जो मसनून दुआएं हैं कुरान और हदीस की मासूर, तो उन दुआओं को नमाज मुख्तलिफ नमाजों में बांट लो, तो दिन रात में तमाम नमाजें मिलाए तो काफी मिकदार में रोजाना दुआ हो जाएगी। ये जो है एक अच्छा तरीका है दुआ के एहतमाम का, इसलिए कि हिजबुल आजम की पाबंदी तो हर एक करता नहीं है, करे तो बहुत अच्छी चीज है। मुना जाते मकबूल, ये जो दुआएं हैं मसनून दुआएं हिस्ने हसीन वगैरह, पाबंदी करो तो बहुत अच्छा, न तो कम से कम इस शक्ल के अंदर कर लो कि तमाम दुआओं को हर नमाज में एक 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 करके पढ़ो। तो मैंने पूछा दुआ सुनकर के, ए अल्लाह के नबी आसान हिसाब किसको कहते हैं, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला इंसान के आमाल नामे को देख लेवे और फिर उससे दरगुजर कर देवे, इसलिए कि जिसके भी हिसाब की जांच पड़ताल की जाएगी, हर हर चीज को चेक किया जाएगा उस दिन, ए आयशा वो तो हलाकी हो जाएगा। इसीलिए जांच पड़ताल न होवे, हर हर चीज की पूछ परछ न होवे, खाली आमाल नामा देख के अल्लाह ताला आगे कर देवे, बस इसी को हिसाबे यसीर कहा जाता है। चलो सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू सईद खुदरी रदी अल्लाहु ताला अन्हो से रिवायत है कि वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत के अंदर हाजिर हुए। फकाल अखबिरनी, मुझे इस बात को बतलाओ कि कौन अल्लाह ताला के सामने कयामत के दिन हिसाब के लिए खड़े होने की हिम्मत रखता है। मैं यकवा अलल कयाम, किसमें हिम्मत है कि कयामत के दिन अल्लाह ताला के सामने खड़े होकर के हिसाब देवे। इसलिए कि दुनिया में इनकम टैक्स वालों को हिसाब देना भारी पड़ता है, तो कयामत के दिन अल्लाह ताला को हिसाब देना तो कितना मुश्किल होगा। किसमें हिम्मत होगी कि वो अल्लाह के सामने खड़े होकर के हिसाब देवे। और अल्लाह ताला कुरान में इरशाद फरमाते हैं यौम यकूमुन नासु लिरब्बिल आलमीन, उस कयामत के दिन लोग रब्बुल आलमीन के सामने खड़े होंगे। अल्लाह ताला अपने जलाल और किबरियाई के साथ मैदान कयामत में तजल्ली फरमाएंगे और लोग अल्लाह ताला के सामने खड़े होंगे हिसाब देने के लिए। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तसल्ली देने के लिए क्या फरमाया, ईमान वालों के लिए ये हिसाब हल्का कर दिया जाएगा, यहां तक कि ये हिसाब फर्ज नमाज की तरह उनके लिए हो जाएगा, फर्ज नमाज की तरह ये हिसाब हो जाएगा। अब इसको समझो, अल मुमिन से मुराद कामिल ईमान वाला, अलिफ लाम आ गया ने कामिल फर्ज, तो यानी कामिल ईमान वाले के लिए कयामत के दिन हिसाब आसान हो जाएगा। और कामिल ईमान वालों को इत्मीनान रखना चाहिए कि इंशाल्लाह हमारे हिसाब में कोई तकलीफ होगी नहीं। दूसरी बात, फजले इलाही पर यकीन रखो, फजले इलाही से हिसाब देना आसान हो जाएगा। और कस सलातिल मक्तूबती, और आपको मालूम है कि कम से कम फर्ज नमाज दो रकात है फजर, तो गोया के ईमान वालों को तो ऐसा लगेगा कि दो रकात में जितना टाइम लगता है इतने टाइम में ईमान कामिल वालों का हिसाब किताब अल्लाह ताला आसानी से निमटा देंगे। और ज्यादा से ज्यादा फर्ज नमाज चार रकात है, दो तीन और चार, और चार रकात ज्यादा से ज्यादा, गोया के दो या तीन या चार रकात की जितनी मिकदार है वक्त की, इतनी मिकदार के अंदर अल्लाह ताला ईमान वालों को फारिग कर देंगे। गोया ईमान वालों के लिए बहुत आसान हो जाएगा हिसाब किताब का मामला। नंबर दो, बाशुर्राह ने यहां अदद रकात को मुराद नहीं लिया कि दो रकात या तीन रकात या चार रकात, बल्कि नमाज के वक्त कामिल को मुराद लिया। और मसलन फजर का वक्त सुबह सादिक से शुरू होता है, तुलू आफ्ताब पर खत्म हो जाता है, तो कहा कि एक नमाज के लिए जो वक्त कामिल होता है बस इतने वक्त में अल्लाह ताला ईमान वालों को हिसाब किताब से फारिग कर देंगे और उनके लिए हल्का और आसान हो जाएगा हिसाब किताब। नंबर तीन, कयामत का दिन तवील तरीन होने के बावजूद ईमान वालों को आसान तरीन मालूम होगा। हालांकि कयामत का दिन तवील तरीन हजार साल 50,000 साल का, लेकिन ईमान वालों को आसान तरीन मालूम होगा। देखो दुनिया के अंदर जो लोग बेचारे गर्मी में काम करते हैं उन लोगों को दिन बड़ा लंबा मालूम होता है, और सेठ साहब एयर कंडीशन ऑफिस में बैठे इनको दिन बड़ा हल्का फुल्का और आसान मालूम होता है। तो एक ही दिन दुनिया में एक आदमी को भारी लगेगा, एक आदमी को हल्का लगेगा, तो कयामत के दिन ऐसा ही होगा। अहले ईमान को हल्का फुल्का मालूम होगा और काफिरों को नाफरमानों को बड़ा भारी मालूम होगा। हदीस शरीफ के अंदर एक बात यह भी कही गई कि कयामत के दिन खुद ईमान वालों के अंदर भी तफावुत होगा, सब ईमान वालों के लिए एक तरह नहीं होगा कयामत का दिन। कामिलुल ईमान कसीरुल आमाल कसीरुल इज्तिनाब अनी जुनूब, जो ईमान वाले होंगे उनके लिए निहायत हल्का फुल्का। फिर जो ईमान वाले ऐसे हैं कि उनके गुनाह भी है नेकियां भी है कमजोर है, उनके लिए थोड़ा उनके मुकाबले में जरा भारी, तो वहां सब ईमान वालों को यकसा नहीं मालूम होगा। ईमान वालों के अंदर भी ईमान का दर्जा और आमाल के एतबार से उस दिन की आसानी के अंदर कमी बेशी होगी दर्जात के एतबार से। जी हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सवाल किया गया कुरान मजीद की आयत यौमिन कान मिकदारुहु खल्फ 50,000 सना, यानी सहाबी ने ये सवाल मारे ताज्जुब से किया कि हजरत अबू सईद कहते हैं कि कुरान में कयामत के दिन को 50,000 साल का कहा गया, ओहो हो इतना लंबा दिन 50,000 साल का, मारे ताज्जुब के हजरत अबू सईद सवाल कर रहे। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उस जात की कसम जिसके कब्जे में मेरी जान है, ये इतना लंबा चौड़ा दिन हल्का कर दिया जाएगा ईमान वालों के ऊपर, यहां तक कि ईमान वालों के लिए एक फर्ज नमाज से भी ज्यादा हल्का होगा। रहमत इलाही की बरकत से मोमिनों के लिए एक फर्ज नमाज का फरीजा अदा करे उससे भी हल्का फुल्का होगा जिसको वो दुनिया में अदा करता था। जी दो रकात में 2 मिनट, चार रकात में 4 मिनट, गोया के कामिल ईमान वालों का मसला तो 4 मिनट में 2 मिनट में हल होने वाला है। जी बाज इमाम तो ऐसी नमाज पढ़ाते हैं कि जो है खास तौर पर सिरी नमाज है कि पता नहीं चलता कि उन्होंने रुकू में 3 मरतबा सुभान रब्बी अल अजीम भी पढ़ा होगा कि नहीं पढ़ा होगा। जी صلى الله عليه وسلم حضرت اسماء بنت یزید رضی اللہ تعالی عنہا نبی کریم صلی اللہ علیہ وسلم سے نقل کرتی ہے کہ لوگوں کو قیامت کے دن ایک ہموار وسیع میدان میں جمع کیا جائے گا، صعید واحد، ہموار اور کشادہ، قیامت کا میدان کا لیول ایک دم ہموار، سپاٹ اور کشادہ ہوگا، وہاں سب لوگوں کو جمع کیا جائے گا. پھر ایک اعلان کرنے والا اعلان کرے گا، کیا اعلان کرے گا؟ وہ لوگ کہاں ہیں جو دنیا میں اپنے پہلوؤں کو اپنی خواب گاہوں سے دور رکھا کرتے تھے؟ کہاں گئے وہ لوگ جو دنیا میں اپنے پہلوؤں کو اپنی خواب گاہوں سے دور رکھتے تھے؟ یعنی رات میں جاگتے زیادہ تھے، سوتے کم تھے، بستروں سے اپنے بدن کو دور رکھتے تھے، وہ کہاں چلے گئے؟ اب یہ تتجافا جنوبهم عن المضاجع کے مصداق کون؟ نمبر ایک، تہجد کے پابند لوگ. تتجافا جنوبهم عن المضاجع يدعون ربهم خوفا وطمعا ومما رزقناهم ينفقون. یہ ہے پورے ان کے اوصاف، رات میں زیادہ عبادت اور اللہ تعالی سے ڈرنا بھی اور امید بھی رکھنا اور مالی عبادتوں کا بھی اہتمام کرنا، تو تہجد کے پابند لوگ ہیں. نمبر دو، نمبر دو، صلاۃ الاوابین پڑھنے والے حضرات مراد ہے. نمبر تین، عشاء اور فجر کی نماز پابندی کے ساتھ پڑھنے والے لوگ مراد ہے. تو جب یہ فرشتہ اعلان کرے گا کہاں ہیں وہ لوگ جو اپنے پہلوؤں کو اپنی خواب گاہوں سے دور رکھتے تھے، فیقومون، تو तो ये लोग खड़े होंगे, वहुम कलीलुन, और उनकी तादाद बहुत कम होगी। इसीलिए कि ऐसे भी दुनिया में काफिरों की तादाद ज्यादा, मोमिनों की तादाद कम, और मोमिनों के अंदर भी ये औसाफ वाले और कम, इसीलिए कम मिकदार में लोग खड़े होंगे और जो है बगैर हिसाब के जन्नत में दाखिल हो जाएंगे। ईमान और अमल का कमाल ये हिसाब से हिफाजत का जरिया बनेगा और वो लोग सलामती से जन्नत में दाखिल हो जाएंगे। सुम्म युमरु लिसाइरिन नासि इलल हिसाब, जब ये लोग बिला हिसाब किताब जन्नत में चले जाएंगे तो बाकी तमाम लोगों को हुक्म दिया जाएगा कि हिसाब दो, चलो हिसाब देने के लिए, यानी बकिया तमाम लोगों से हिसाब लिया जाएगा।